आध्यात्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ।
जब फर्किएछु त्यहाँ मेरो यीशुलाई पाउँछु, पश्चिमतिर जब फर्किएछु त्यहाँ मेरो यीशुलाई पाउँछु, उत्तरतिर जब फर्किएछु त्यहाँ मेरो यीशुलाई पाउँछु, दक्षिणतिर जब फर्किएछु यहाँ मेरो यीशुलाई पाउँछु। मेरो वरिपरि चारैतिर सधैँ साथमा यीशुलाई म पाउँछु, मेरो वरिपरि चारैतिर सधैँ साथमा यीशुलाई म पाउँछु। हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन। तिर जब फर्किएछु त्यहाँ सैतन हारेको देख्छु, आमेन। पश्चिमतिर जब फर्किएछु त्यहाँ सैतन हारेको देख्छु, उत्तरतिर जब फर्किएछु त्यहाँ सैतन हारेको देख्छु, आमेन। दक्षिणतिर जब फर्किएछु त्यहाँ सैतन हारेको देख्छु, मेरो वरिपरि चारैतिर सधैँभरि सैतनलाई हारेको देख्छु, मेरो वरिपरि चारैतिर सधैँभरि सैतनलाई हारेको देख्छु। हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन, हालेलुया आमेन। अब फर्के हेर्छु त्यहाँ येशु ख्रिस्टको काम गर्दैछु पश्चिमतिर जब फर्के हेर्छु त्यहाँ येशु ख्रिस्टको काम गर्दैछु उत्तरतिर जब फर्के हेर्छु त्यहाँ येशु ख्रिस्टको काम गर्दैछु दक्षिणतिर जब फर्के हेर्छु त्यहाँ येशु ख्रिस्टको कामलाई देख्छु मेरो वरिपरि तारेतिर जताततै येशुको कामलाई देख्छु मेरो वरिपरि तारेतिर जताततै येशुको कामलाई देख्छु हालेलुया आमेन 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 हालेलुया आमेन
हालेलुया
प्रिय श्रोता यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस् हामी प्रभुको नाममा स्वीकार गर्नेछौ प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ प्रिय श्रोता मित्र प्रभु येशू ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी साथै आजको यो बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत गर्न चाहन्छु आज हामी नयाँ पुस्तकबाट बाइबल अध्ययन गर्न गइरहेका छौं त्यो हो पुरानो नियमबाट योएलको पुस्तक आज हामी खालि यस पुस्तकको परिचय भाग मात्र देख्न गइरहेका छौं योएलको पुस्तकमा खालि तीन छोटा छोटा अध्यायहरू मात्र भएकोले गर्दा योएलको अगमबाडी अमहत्वपूर्ण देखिन सकिन्दछ तर मित्र यो सानो पुस्तक एटम बम अणु बम जस्तै हो यो त्यति धेरै ठूलो छैन तर यो निश्चित छ कि यो तागतवर र अति नै धेरै शक्तिशाली छ हामी अगमवक्ता योएलको बारेमा अति नै कम जान्दछौं उसको बारेमा हामीलाई बताइएको कुरा केवल योएल एक अध्याय एक पद मात्र छ अनि बस यति मात्र छ भनिएको छ पतुएलको छोरा योएल कहाँ आएको परमप्रभुको वचन योएलको मतलब हो यहोवा परमेश्वर हुनुहुन्छ अनि यो अति नै धेरै आम नाम थियो त्यहाँ कोही कोही मानिसहरू छन् जो यस निष्कर्षमा आएका छन् योएल अगमवक्ता समुएलको एक पुत्र थिए किनभने पहिलो समुएल आठ अध्याय एक र दुई पदले भन्छ जब समुएल वृद्ध भए तब तिनले आफ्ना छोराहरूलाई इसरायलका न्यायकर्ता नियुक्त गरे तिनको जेठो छोरोको नाउँ योएल थियो तर यदि हामी निरन्तर अगाडिका पदलाई पढे अर्को पदले हामीलाई भन्छ पहिलो समुएल आठ अध्याय तीन पदमा तिनका छोराहरू आफ्ना पिताका चालमा हिँडेनन् तर तिनीहरू आफ्नै लाभको मात्र विचार गरी घुस लिएर न्याय नष्ट गर्थे त्यसकारण हामी यो पदबाट यो निष्कर्षमा आउन सक्छौ कि योएल अगमवक्ता समुएलको एउटा पुत्र एउटा छोरा मध्ये थिएनन् किनभने समुएलको छोरो योएल लगायत अरू छोराहरू खराब दुष्ट प्रवृत्तिका मानिसहरू थिए तर योएल चाहिँ एक सत्य र विश्वासयोग्य परमेश्वरका भविष्य वक्ता थिए हामी यस कुरामा निश्चित हुन सक्छौ योएलले यरुसलेम र यरुसलेम क्षेत्रमा भविष्यवाणी गरेथे उसका पूरा भविष्यवाणी भरी। उसले पटक पटक बार बार परमप्रभुको भवनको उल्लेख गर्दछन्। उदाहरणको लागि योल एक अध्यायको नौ पदमा हामी पढ्छौ, परमप्रभुको भवनमा अन्न बलि र अर्धबलि चढाउन बन्द भएका छन्। परमप्रभुका सेवक पुजारीहरू विलाप गर्दछन्। उसले योल तीन अध्याय बीस पदमा पनि यरुसलेमको उल्लेख गर्दछन्। यहुदा सदा सर्वदैको निम्ति र यरुसलेम पुस्तौंसम्म रहिरहनेछ। अनि फेरि योल तीन अध्यायको सत्र पदमा हामी पढ्छौ, तब यरुसलेम पवित्र हुनेछ र त्यसबाट भएर कुनै विदेशी फेरि कहिले जाने छैन। त्यसकारण हामी जान्दछौ कि यो मानिस दक्षिणी यहुदाको राज्यमा भविष्यवक्त थिए। योलले पहिलेका अघिका एक भविष्यवक्ताको रूपमा भविष्यवाणी गरे। वास्तवमा थोरै भविष्यवक्ताहरू थिए, कमसेकम 45 जना थिए। अनि रूढिवादी वा मौलिकवादी बाइबल विद्वानहरूको विचार यो छ कि योलले यहुदाको राजा योसको शासनकालको समयमा भविष्यवाणी गरेथे। यसको मतलब यो हुनेछ कि योल एलिया र एलिसाका समकालिक थिए र सम्भवत उसले एलिया र एलिसालाई राम्ररी चिन्दथे जान्दथे। योलको मुख्य विषय हो परमप्रभुको दिन। उसले यसको पाँचपल्ट विशेष गरेर उल्लेख गरेको हामी पाउँदछौ। योल एक अध्याय पन्ध्र पद, दुई अध्यायको एक र दुई पद, दुई अध्यायकै दश अनि एघार पद, दुई अध्याय तीस र एकतीस पद अनि तीन अध्यायको चौधदेखि सोह्र पदमा यसैया, यर्मिया, इजिकेल अनि दानियल सबैले परमप्रभुको दिनको उल्लेख गर्दछन्। कहिलेकहीँ तिनीहरूले यसलाई त्यस दिन पनि भन्दछन्। जकरियाले विशेष गरेर त्यस दिनमा जोड दिन्छन्। त्यस दिन के हो त? त्यो परमप्रभुको दिन हो या यहोवाको दिन हो। योल नै एक हुन् जसले भविष्यवाणीमा परमप्रभुको दिनको परिचय गर्दछन्। लिखित भविष्यवाणीको आरम्भको पर्वत टापु शिखरबाट यो मानिसले अगाडिका शताब्दी शताब्दीतिर भरि आफ्नो नजर लगाए र अरू कुनै भविष्य वक्ताहरूले धेरै उसले अझ टाढा दूरीको भावी कुरा देखे। उसले परमप्रभुको दिन देखे। शास्त्रमा परमप्रभुको दिन एक परिभाषिक अभिव्यक्त हो जुन अर्थले भरिएको छ। यसमा हजार वर्षीय राज्यको संलग्न हुँदछ जुन ख्रिष्टको दोस्रो आगमनमा आउनेछ। तर योलले हामीलाई यो स्पष्ट बनाउन गइरहेका छन्, यो महाक्लेश अवधिसँग आरम्भ हुन्छ, अर्थात महान कष्ट क्लेशको समयसँग आरम्भ हुनेछ। यदि तपाईँ परमप्रभुको दिनको अन्तमा सिमानाको निर्दिष्ट गर्न चाहनुहुन्छ भने त्यो हजार वर्षीय राज्यको अन्त हुने थियो जब प्रभु येशूले सम्पूर्ण अधार्मिकताको र दुष्टताको खत्तम गर्नुहुन्छ र यो पृथ्वीमाथि आफ्नो अनन्त राज्यको स्थापन गर्नुहुनेछ। परमप्रभुको दिन पनि त्यो अभिव्यक्त हो जुन पुरानो नियमको अगमवक्ताहरूको विशिष्ट असाधारण कुरा थियो। यसले मण्डली संसारमा हुने कुराको अवधिको सामेल गर्दैन, किनभने कुनै पनि भविष्य वक्ताहरूले ती मानिसहरूका झुण्ड समूहका बारेमा बोलेनन् जसलाई अन्य जातिहरू बीचबाट, इसरायल राष्ट्रबाट र पृथ्वीका सम्पूर्ण कुल जातहरूबाट मण्डली वा चर्च भनिने एक विशाल बदन वा शरीरमा ल्याइँदछ जुन यो संसारबाट स्वर्गीयमा उठाइ लगिनेछ। मित्र, अगमवक्ताहरूले चर्च वा मण्डलीको बारेमा न बोले न लेखे। यरुसलेमको महासभामा याकुबले केही मात्रामा चर्च युग र परमप्रभुको दिनको रूपमा जानिने यो अवधि बीच सम्बन्धको रूपरेखा दिएथे। उसले भने प्रेरित पन्ध्र अध्यायको चौधदेखि सोह्र पदमा, अन्य जातिहरूको बीचबाट आफ्नो नामका निम्ति एउटा जातिलाई निकाल्नका लागि कसरी परमेश्वरले अन्य जातिहरूसँग पहिले भेट गर्नुभयो, सो कुराको विषयमा सिमोनले बताएका छन्। अनि योसँग भविष्य वक्ताहरूका वचनहरू मिल्दछन्, जस्तो लेखिएको छ, यी कुरापछि म फर्कनेछु र दाउदको ढलेको तम्बुलाई म फेरि बनाउनेछु, अनि यसका भग्नावशेषहरूलाई म फेरि बचाउनेछु र यसलाई म खडा गर्नेछु। याकुब भन्छन्, यी कुरापछि, के कुरापछि त? उहाँले यो संसारबाट मण्डलीलाई, चर्चलाई बोलाउनु भएपछि परमेश्वर फेरि इसरायलसँग आफ्नो योजना वा कार्यक्रमतिर फर्कनुहुनेछ, अनि यस समयलाई परमप्रभुको दिनले संकेत गर्दछ। याकुब निरन्तर आफ्नो कथनलाई जारी राख्छन्, प्रेरित 15:17 र बाँकी रहेका मानिसहरूले र सबै अन्य जातिहरूले जो मेरो नामले बोलाइन्दछन् प्रभुलाई खोजुन्। यी सबै कुरा गर्नुहुने प्रभु यसो भन्नुहुन्छ, आज परमेश्वर अन्य जातिहरूलाई बोलाइरहनु भएको छ। त्यस दिनमा सम्पूर्ण अन्य जातिहरू जो राज्यमा प्रवेश गरिरहेका हुनेछन् परमप्रभुलाई खोज्नेछन्। म सोच्दछु कि त्यस समयमा अति नै ठूलो संख्यामा मानिसहरू परमप्रभु कहाँ फर्कनेछन्, जस्तो कि विश्वको इतिहासमा यस्तो कहिले पनि अघि भएको थिएन। कसैले यो प्रश्न सोला, किन परमेश्वरले यो कार्यक्रमलाई पछ्याइरहनु भएको छ त? याकुबले भने, प्रेरित 15:18, संसारको आरम्भदेखि नै, उत्पत्तिदेखि नै उहाँका आफ्ना सबै कामहरू परमेश्वरलाई थाहा भएको छ। मलाई नसोध्नुहोस् किन परमेश्वरले यो कार्य, यो कार्यक्रमको पछ्याइरहनु भएको छ, उहाँलाई नै सोध्नुहोस्, किनभने मलाई थाहा छैन र अरू कसैलाई पनि थाहा छैन। उहाँले यो कार्यक्रमको पछ्याइरहनु भएको छ किनभने यो उहाँको कार्यक्रम हो, उहाँको योजना हो, अनि यो उहाँको विश्व ब्रह्माण्ड हो। उहाँ तपाईँ र म प्रति जवाबदेह जिम्मेवारी हुनुहुन्न। हामीलाई हप्ताको अन्तमा यो रिपोर्ट दिनुहुन्न र दिन आवश्यक पनि छैन। यो हामीलाई भन्नलाई कि उहाँले पूरा हप्ताभरि के गर्नुभएको छ र हाम्रो स्वीकृतिको प्राप्त गर्न। मित्र, तपाईँ र म खालि यो संसारमा एक सानो प्राणीहरू मात्र हौ। हामी को हौ उहाँको मामलामा प्रश्न सोध्ने? योलको भविष्यवाणीको बारेमा त्यहाँ धेरै विशेष विशेषताहरू वा लक्षणहरू छन् जुनको म दर्शाउन चाहन्न। योल भविष्यवाणी लेख्ने भविष्य वक्ता मध्ये पहिला थिए, अनि जब उसले भविष्यका अगाडिका दिनहरूतिर हेरे, उसले अति नै टाढामा, अति नै दूरीमा रहेको त्यो तथ्यको अर्थात परमप्रभुको दिन आइरहेको देखे। तर मलाई लाग्दैन कि उसले मण्डली वा चर्चलाई देखे। कुनै पनि अगमवक्ताहरूले पनि कति पनि त्यसको देखेनन्। जब प्रभु येशु जैतुन पर्वतको टुप्पोमा जानुभयो, पुरानो नियममा शिक्षा दीक्षा पाएका मानिसहरू उहाँका आएर युगको अन्तको चिन्ह के हो, हाम्रो प्रभुले त्यस समयमा आफ्नो क्रुसको उल्लेख गर्नु भएन। त्यसपछि उहाँले तिनीहरूलाई पवित्र आत्माको आगमनको बारेमा पनि बताउनु भएन। उहाँले तिनीहरूलाई चर्च वा मण्डली अवधिको बारेमा वा चर्चको स्वर्गीय यात्रा वा सत्य विश्वासी जो चर्च हो तिनीहरूको स्वर्गीयमा उठै लगिने कुराको बारेमा केही पनि बताउनु भएन। त्यसको सट्टामा बरु उहाँ अगाडि परमप्रभुको दिनको आरम्भतिर जानुभयो। उहाँले यसको मिति तिथि दिनुभयो, तर यो तपाईँ र मेरो क्यालेण्डर हाम्रो पात्रमा छैन। उहाँले अगमबाडी गर्नुभएको घटनाहरूले ती मानिसहरूको लागि यो कुराको परिचय गर्नेछ जो त्यहाँ हुनेछन् जब परमप्रभुको दिन आरम्भ हुन्छ। मती 24:15 यो छ, यसकारण जब दानियल भविष्यवक्ताद्वारा भनिएको उजाड पार्ने घृणित वस्तुलाई तिमीहरूले पवित्र स्थानमा उभिएको देख्नेछौ, पढ्नेले बुझोस्। यसरी हामी परमप्रभुको दिनको आरम्भको जान्नेछौ। योले यो हामीलाई स्पष्ट पार्नेछन्। यो रातसँग सुरु हुनेछ, यसको मतलब यो कष्टको समयको रूपमा आरम्भ हुनेछ। त्यसो त भन्नु नै पर्दा हेब्रू दिन सधैँ सूर्य अस्ताईसँगै सुरु हुन्थ्यो। उत्पत्तिले हामीलाई भन्दछ, उत्पत्ति एक अध्यायको पाँच पदमा, साँझ र बिहान पहिलो दिन थियो। हामी चाहिँ सूर्य उदयमा आरम्भ गर्छौ, तर परमेश्वर सूर्य अस्ताईमा आरम्भ गर्नुहुन्छ। त्यसकारण परमप्रभुको दिन रातसँग अर्थात कष्टसँग आरम्भ हुन्छ। यो कुराको ध्यान दिन अति नै उल्लेखनीय कुरा छ। होसेले र योएल बीच यो असमानता थियो। योएलले आफ्नो बारेमा व्यावहारिक रूपमा त्यति धेरै केही पनि कुरा बताउँदैनन्। होसेमा हामी पत्ता लगाउँछौ, होसेको घरमा भएको कलंक र उसको अविश्वासयोग्य बेइमानदार पत्नीको बारेमा। हामीलाई थाहा छैन योएलसँग पनि अविश्वासयोग्य पत्नी थियो या थिएन। हामी जान्दैनौ कि उनी विवाहित थिए या थिएन। भविष्यवाणीको सबभन्दा पहिलो पदले हामीलाई उसको बारे बस यति मात्र दिन्छ, पतुएलको छोरो योएल कहाँ आएको परमप्रभुको वचन। बस धेरै अन्य भविष्य वक्ताहरूले जस्तै योएलले प्रतिमा पूजाको लागि इसरायललाई निन्दा गर्दैनन्। तिनीहरूका प्रारम्भिक अघिका इतिहासमा योएलले भविष्यवाणी गरिरहेको समयमा प्रतिमा पूजा इसरायलमा त्यति ठूलो पाप थिएन, त्यति ठूलो त्यो मामला थिएन। योएलले खालि एक पापको मात्र उल्लेख गर्छन्, त्यो मदिरापान वा मथुवालीपनको। योएलले आफ्नो भविष्यवाणी सल्लाहहरूको यथातथ्य वा अक्षरस महामारीको अद्वितीय विवरणसहित सुरु गर्दछन्। त्यसपछि उसले सल्लाहहरूको महामारीको भावी दण्डहरूसँग तुलना गर्न प्रयोग गर्दछन् जुन पृथ्वीमाथि आउनेछन्। पहिलो अध्याय नाटकीय र साहित्यिक वा विद्या विषयक हीरा हो। यो शास्त्रको अति नै उल्लेखनीय अनुच्छेद हो। अन्त्यमा योएलको भविष्यवाणीमा विवादस्पद अनुच्छेद छ जुनमा उसले पवित्र आत्माको खन्याईको उल्लेख छ, जुनको पत्रुसले पेन्टिकोस्टको दिनमा संकेत गरेथे। पवित्र आत्माको खन्याईको सम्बन्धमा अर्थ खुलाई वा व्याख्याको भिन्नता छ, अलग अलग छ त्यहाँ। अनि हामी यसको बारेमा विवरणसहित युएल दुई अध्याय अठाइसदेखि उन्तिस पदमा देख्नेछौ। हुन्छ श्रोता, आजको यो पृष्ठभूमिको आधारमा हामी अर्को दिनदेखि युएलको पुस्तकबाटको अध्ययनलाई जारी राख्नेछौ। परमेश्वरले तपाईँ सबैलाई यो बाइबल अध्ययनबाट धेरै धेरै आशिष दिनुभएको होस्। प्रिय श्रोता, अहिले भर्खरै तपाईँले टीडब्ल्यूआर नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात् सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारिणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। ठेगाना एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, एपीसी 2561, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ: 98 4735 679 98 4703 5679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।
माया बनेर मेरो वीरमा, माया बने को भाका लाग्छ मलाई उसलाई पनि छ यसुको आशा सुरिलोमा सुरिलो छ बाँसुरीको धुन भुलिदिन नाच्छ किन यसु क्रिस्टको गुण महभन्दा मिठो भन्छन् यीशु क्रिस्टको माया डाँडा पारी गुन्जिदिने कोइलीको भाका लाग्छ मलाई उसलाई पनि छ यीशुको आशा सुरिलोमा सुरिलो छ बाँसुरीको धुन भुलिदिन नसकिने यीशु क्रिस्टको गुण अरे म त तिम्रै चरणमा
बनेर मेरो रोगमा हाँसो बनेर